मत्ती 5 को 13 देखि 16 पद तिमीहरू पृथ्वीका नुन हौ तर नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले नुनिलो पारिनेछ र त्यसपछि त त्यो बाहिर फालिनु र मानिसहरूद्वारा कुल्ची मिल्ची पारिनु बाहेक अरू केही कामको हुँदैन तिमीहरू संसारका ज्योति हौ डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन न त मानिसहरूले बत्ती बालेर पाथी मणि राख्दछन् तर सामदानमाथि राख्दछन् र त्यसले घरभित्र हुने सबैलाई उज्यालो दिन्छ त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस् र तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् अनि स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् त्यसैले परमेश्वरले यो कुरा सिकाउनलाई चाहिँ तीनवटा उपमाहरू दिनुहुन्छ एउटा चाहिँ नुनको उपमा नुन चाहिँ प्राचीन कालदेखि मान्छेले के थाहा पायो भने नुनले चाहिँ कुहिनबाट जोगाउँदो रहेछ तपाईँको अचारहरू सोच्नुहोस् न होइन कति लामो समय ठिक छैन नुन नुनले चाहिँ बिग्रिने प्रक्रियालाई चाहिँ रोक्छ त्यसैले पहिला फ्रिजहरू यस्तो नहुँदाखेरि चाहिँ अब ठुलो सिकार मारेर ल्यायो अब सबै त एकै दिनमा खानु भएन त्यत्रो हरिण है कहाँबाट खाने होइन चारजनाले खाने सिद्ध्याउ है त्यसैले के गर्थ्यो भने नुन चाहिँ अब विशेष तरिकाले उनीहरूले गर्थ्यो त्यो तरिका चाहिँ मलाई थाहा छैन तर त्यसैले नुन लगाइन्थ्यो है नुन लगाएर चाहिँ टिक्दो रहेछ पुरै होइन कति समयसम्म टिक्दो रहेछ किनभने नुनले चाहिँ त्यो बिग्रिने कुहिने प्रक्रियाको विरुद्धमा लड्छ र रोकथाम गर्छ विश्वासीहरू चाहिँ यो संसार यो बिग्रिँदो संसार कुहिँदो संसारको बीचमा चाहिँ नुन हुनुपर्छ दोस्रो कुरा चाहिँ उपमा चाहिँ बत्तीको दिनमा चाहिँ उज्यालो ज्योति किनभने अन्धकारमा भएका मानिसहरूलाई चाहिँ ठिक बाटो कता हो होइन उनीहरूलाई थाहा छ कता हो कता भन्छ उनीहरूलाई सोध्नु न है के हो के भन्छ भनेर अलमल छ उनीहरू होइन उनीहरू कहाँ ढुक्क छ तपाईँ जस्ता बाटो सत्य जीवन प्रभु यीशु हुनुहुन्छ भनेर सक्दै सक्दैन हामी पनि सक्दैन पहिला होइन अनि त्यसैले उनीहरू कुन दिशामा जाने पनि थाहा छैन कहिले उता दौड्याएछ कहिले उता दौड्याएछ कहिले उता दौड्याएछ है कहिले थाच्छ बसिएछ ठ्या नै छैन है अन्धकारमा त्यसैले यो संसारमा चाहिँ तिमीहरू संसारको ज्योति हो अनि तेस्रो उपमा चाहिँ सहरको दिनमा छ सहर यदि ठिक खालको सहर हो भने चाहिँ एकदमै सहर भन्दा साथ व्यवस्थित भन्ने बुझिन्छ बुझ्दैन व्यवस्थित समाज त्यहाँ धाराको लाइन छ पानीको लाइन छ बिजुलीको लाइन छ होइन सबै अनि त्यहाँ चाहिँ अड्डा त्यहीँ छ अनि त्यहाँ हुलाट त्यहीँ छ स्कुल त्यहीँ छ हस्पिटल त्यहीँ छ सहर भनेको चाहिँ एउटा व्यवस्थित समाजको चित्रण हो त्यसैले प्रभु यीशुले त्यसरी प्रयोग गर्दिनुहुन्छ सही सामाजिक व्यवस्थान भएको एकदमै ठाउँ अनि परमेश्वरले वास्तवमा उहाँको राज्यमा उहाँको सहर पवित्र सहर एक दिन त स्वर्गीय सहर हुन्छ नयाँ काष्ठ नयाँ पृथ्वीमा चाहिँ नयाँ यरुसलेम हुन्छ नयाँ सहर पनि हुन्छ है तर अब परमेश्वरको राज्य यही संसारमा गर्नलाई पनि है उहाँले चाहिँ के भन्नुहुन्छ भने त्यहाँ चाहिँ त्यस्तो ठाउँ हो सहर भनेको चाहिँ जहाँ चाहिँ उहाँको दृष्टिमा है मान्छेको दृष्टिमा होइन उहाँको दृष्टिमा चाहिँ परमेश्वरकै शासन कार्यान्वयन हुने ठाउँ परमेश्वरको दृष्टिमा चाहिँ एउटा व्यवस्थित सहर भनेको अनि जहाँ चाहिँ छिमेकले एकअर्कालाई प्रेम गर्छ है जहाँ चाहिँ हामीले परमेश्वरलाई प्रेम गर्छ कति सुखी हुन्छ अनि तर छ नि त्यो चाहिँ मान्छेको प्रयासले कदापि आउँदैन मान्छेले प्रयास गर्दैछ अब तपाईँलाई थाहा छ नि एकछिनलाई ठुला ठुला युद्धहरू भएका छन् कि हाम्रो संसारमा युद्ध त जहिले पनि भइरहेका छन् तर इतिहासको धेरै पर नगइकन यही गएको शताब्दीमा हेर्ने भने चाहिँ दुईटा एकदमै ठुला ठुला लडाईँहरू भएका थिए थाहा होला नहोला एकदमै यो चाहिँ त्यसलाई महा त्यसलाई विश्वयुद्ध नै भन्छ क्या पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध है अनि संसारको मानिसहरू अब परमेश्वर छैन उनीहरू त एकदम डराए अब यो बमले पड्किने हो कि हाम्रो यो संसार है बमै बम छ डरलाग्दो अनि उनीहरू त अब शान्ति चाहिन्छ मान्छेलाई होइन डर छ सुरक्षा चाहियो भने के गरे थाहा छ मान्छेहरूले शान्तिका राजकुमार प्रभु यीशुलाई हेरेनन् उनीहरूले त्यो त चाहिँदैन किनभने चरित्र चाहिन्छ त्यहाँ त्यो चाहिँ होइन तर हाम्रै तरिकाले चरित्र बिना पनि हाम्रो शान्ति चाहिँ ल्याउँछ भनेर उनीहरूले अनेक उपाय गरेर चाहिँ सलफल गर्दै गर्दै यो राष्ट्रहरूको ठुला ठुला होइन अब कुन कुन देश थियो भने त्यहाँ चाहिँ बेलायत अमेरिका फ्रान्स जर्मनी यो विभिन्न युरोपको राष्ट्रहरू जुटेर चाहिँ संयुक्त राष्ट्र संघ खडा गरे युएन भन्छ त्यो चाहिँ मान्छेको उपाय हो संसारमा चाहिँ शान्ति ल्याउनलाई तर कहिले पनि सकेको छैन आजसम्म पनि सकेको छैन युएन पुरै फेल खाएको छ वास्तव युएनलाई चाहिँ खुब आदर गर्छ आयो भने होइन युएन लेखेको सेतो गाडी यही बाटो दौडिरहेको छ शान्ति प्रक्रिया ल्याउनलाई कहाँ ल्याउन सक्छन् है मान्छेले गरेको उपाय हो अनि वास्तवमा ख्रिस्ट विरोधीले प्रयोग गर्ने भाँडो हो वास्तवमा पछि त्यो अध्ययनमा आउँछ त्यो त्यो सब युरोपियन युनियन भन्छ संयुक्त राष्ट्र संघ भन्छ होइन त्यो हामी जानिरहन चाहिँ राम्रो छ हामी विश्वासीहरूले यो संसार हामीले बुझ्नु पनि पर्छ कि यही संसारमा छ हामी होइन अनि त्यसैले प्रभु यीशु आउनुभएपछि यी कुरा उहाँको चाहिँ व्यवस्थित शान्तिको राज्य हुन्छ तर अहिले नै पनि हामी विश्वासीहरू चाहिँ नुन ज्योति सहर जस्तै है हामी देखिनु परेको छ सही समाज भनेर जानुहोस् न है मण्डलीको विश्वासीहरूको बीचको सम्बन्ध देख्दाखेरि चाहिँ यो चाहिँ सही समाज रहेछ भन्नुहोस् होइन झगडा चाहिँ नदेखोस् हाम्रो बीचमा होइन त्यो त नराम्रो हुन्छ त्यसो परमेश्वर चाहिँदैन भन्ने बहाना पाउँछ हामीले त्यो बहाना दिनु हुँदैन है अनि हामी चाहिँ ठ्याक्कै उल्टो हुन जान्छ है अब हामी मत्ती 5 17 18 पढ्ने बेला आयो है 17 र 18 पढ म चाहिँ व्यवस्था प्रभु यीशुले भन्नुहुन्छ म चाहिँ व्यवस्था अथवा भविष्य वक्ताहरूलाई रद्द गर्न आएको हुँ भन्ने नसम्झ म रद्द गर्न होइन तर के गर्न आएको पूरा गर्न आएको प्रभु यीशुले भन्नुभयो म व्यवस्था पूरा गर्न आएको अर्थात् किनकि म तिमीहरूलाई साँचो भन्दछु जबसम्म आकाश र पृथ्वी बिति जाँदैन तबसम्म व्यवस्थाबाट एक मात्र अथवा एक बिन्दु पनि सबै पूरा नभइन्जेल कुनै रीतिले बित्ने छैन जसले हामीले हेर्दैछ होइन चरित्र ले चाहिँ यो चरित्र किन आवश्यक र किन यहाँ अगाडि यहाँ प्रस्तुत गरिदिनुहुन्छ भने हाम्रो जीवनलाई सुखी पार्ने कुरा नै यही हो एक अर्कोतिर चारैतिर पवित्र खालको एउटा राम्रो खालको सुवासना फैलाउने कुरा पनि यही नै हो अब यो ठिक छैन भने त्यो दुर्गन्ध मात्र फैलिन्छ है त्यसैले चारैतिर एउटा पवित्र सुवासना फैलाउने एउटा नुन ज्योति सहर चरित्रमा निर्धारित छ अब चरित्र चाहिँ कहाँबाट आउँदो रहेछ भने परमेश्वरको व्यवस्था जब चाहिँ पूरा भइन्छ है परमेश्वरको व्यवस्था चाहिँ त्यतिकै देखाउन र त्यसपछि फाल्नको लागि त उहाँले दिनुभयो होइन यो त प्रभु यीशुले नि भन्नुभयो म चाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनेर नसम्झ म चाहिँ रद्द गर्न होइन तर पूरा गर्न आएको हुँ प्रभु यीशुले भन्नुभयो है अनि यो सबै यहाँ अनि व्यवस्था पनि इजरायलमा ढुकुटीमा थियो होइन अनि यो पूरा गर्ने चाहिँ अरू कोही पनि होइन यो पूरा गर्ने चाहिँ प्रभु यीशु ख्रीष्ट हो मान्छे कसैले पनि व्यवस्था पूरा गरे सबैले भङ्ग गरेको तर यीशु ख्रीष्ट चाहिँ पूरा गर्न आउनुभयो अनि मत्ती 5:19-20 चाहिँ अब फरिसीहरूको यहाँ तुलना गरिएको छ एक्चुली हेरौँ त मत्ती 5:19-20 यसै कारण जसले सबैभन्दा साना यी आज्ञाहरू मध्ये व्यवस्थाको आज्ञाहरू मध्ये पनि एउटा सानो आज्ञाको कुरा गर्दैछ एउटालाई भङ्ग जसले गर्ला र मानिसहरूलाई त्यस्तै सिकाउला यो सानो चाहिँ भङ्ग गरे पनि हुन्छ भनेर सिकाउला त्यो चाहिँ स्वर्गको राज्यमा सबैभन्दा सानो कहलाइनेछ तर जसले तिनलाई पालन गर्ला र सिकाउला उही नै स्वर्गको राज्यमा महान कहलाइनेछ किनभने म तिमीहरूलाई भन्दछु अब चाहिँ यो ध्यान दिएर सुन्नुहोस् है यो जुन अब प्रभु यीशुले भन्न लाग्नु भएको छ अनि यो बुझ्यो भने तपाईँले यो 5-6-7 अध्ययन नै तपाईँले एक हिसाबले बुझ्नुहुन्छ है यो चाबी पद जस्तै हो किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकताले शास्त्री र फरिसीहरूको धार्मिकता उछिनेन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्ने छैन स्वर्ग राज्य नजिक आएको छ कसरी पस्ने फरिसी र शास्त्रीको जस्तो धार्मिकता भएर चाहिँ बस्ने छैन भन्ने हुन्छ। त्यसैले धार्मिकता चाहिन्छ, चरित्र चाहिन्छ, तर शास्त्री र फरिसीको जस्तो भएर भएन। अब एकछिन है, त्यसैले कस्तो थियो त शास्त्री र फरिसीहरूको धार्मिकता? फरिसीहरूको चाहिँ एउटा, हिजो पनि भनेको थियौँ, एउटा धर्म प्रणाली, उनीहरूको यहुदी धर्म थियो क्या। हामीलाई धर्म चाहिएको छैन है, हामीलाई चाहिँ यीशु धर्म भन्छन् मान्छेहरूले होइन, क्रिस्चियन धर्म होइन, हामीले त्यो मान्ने होइन है। इजरायलीहरूले पनि उनीहरूले यहुदी धर्म मान्न थाले कि, उनीहरूले त परमेश्वरलाई मान्नुपर्ने। अनि उनीहरूको धर्म प्रणाली चाहिँ, सिस्टम चाहिँ कस्तो थियो भने, बाहिरी रूपमा उनीहरूले विभिन्न रीतिहरू, विधिहरू, कामहरू गरेर चाहिँ उनीहरूको सोचाइ चाहिँ ल हामीले व्यवस्था पुरा गर्यौँ भन्न उनीहरूलाई ढुक्क पार्ने खालको थियो उनीहरूको प्रणाली चाहिँ। अनि जस्तो कि उदाहरण दिएको छ, म हप्ताको कतिपटक थियो त्यो उपवास बस्ने, हजुर हप्ताको दुईपटक म उपवास बस्छु, अनि दशवंशको सबै म दिन्छु है, धनियाँ सनिया सबैको म दशवंश दिन्छु होइन। अनि त्यस्तै गरी उसले भन्छ, अरू के भन्छ उसले आफ्नो होइन, म प्रार्थना गर्छु अनि सबै गर्छु म त, अनि मैले सब पुरा गरिरहेको छु जस्तो लाग्थ्यो कि उसलाई चाहिँ। अनि उसले त्यसरी नै प्रार्थना पनि गर्छ त्यो फरिसीले, हजुर अनि यो महसुल उठाउने जस्तो धुता होइन, म चोर डाँका त म होइन भन्दैछु होइन। अनि त्यसरी अनि उनीहरूको यो बाहिरी होइन, खालि बाहिरी कुनै कुनै यो गरेपछि चाहिँ पुग्यो, यति भयो भने चाहिँ हामी चाहिँ स्वर्ग राज्यको हामी हकदार हुनेछ भन्ने चाहिँ उनीहरू थियो। उनीहरू चाहिँ यसो गर्दैथ्यो, अनि प्रभु येशू आएर चाहिँ अब के भन्न थाल्नुहुन्छ, हुँदैन यो तिमीहरूको यो बाहिरी एक दुईवटा क्रियाकलाप पर्याप्त छैन, यो भौतिक कुरा होइन, यो बाहिरी भौतिक शारीरिक मात्र कुरा होइन, चाहिएको चिज चाहिँ भित्री हो भन्ने हुँदैछ, भित्री। अनि भित्री कुरा चाहिँ राम भयो भने अनि पो बाहिर राम्रो देखिन्छ भन्ने कुरा चाहिँ उहाँले भन्ने हुन्छ। अनि त्यसैले छ नि, अब एकछिन सरस्वती हामी पढ्न लागिरहेछौँ, अनि यो भाग जुन अब पढ्न लागिरहेछ नि, यसो हामी राम्रोसँग सुनौँ होइन। प्रभु येशूले चाहिँ यहाँ भन्दै हुनुहुन्छ, जब यो पढ्छ नि हामीलाई त ठाउँ ठाउँमा हाम्रो सोचाइमा छ नि, हाम्रो हृदयमा चाहिँ उहाँले चाहिँ पक्रनुहुन्छ, अब पढ्दै जाउँ, हामीलाई पक्रन थाल्नुहुन्छ, उहाँले ठ्याक्क पक्रनुहुन्छ है, उहाँको प्रचार त्यस्तो छ है। अनि भनेको मतलब चाहिँ हामीलाई चाहिँ कायल पार्नुहुन्छ, जो कोही पनि यो साँच्चै नि यो पढ्यो भने ऊ कायल हुन्छ, किनभने परमेश्वर चाहिँ बाहिरी सट्टै छोडेर चाहिँ भित्र उहाँले चाहिँ खोज्दै हुनुहुन्छ, चरित्र छ कि छैन है। अनि उहाँ चाहिँ यो ठिक खालको चलचल निकाल्ने खालको चरित्र छ कि छैन, अनि तिमीले जे बाहिर देखाइरहेछ खै त भित्र भन्दै हुनुहुन्छ उहाँले चाहिँ होइन। अनि एउटा व्यक्तिले यो सुनेपछि चाहिँ उसले चाहिँ के महसुस गर्न थाल्छ भने, म चाहिँ दोषी छु, ठुलो खाँचै होइन, म चाहिँ दोषी छु। अनि उसले चाहिँ बाहिरको उसको क्रियाकलाप देखाएर दोषी होइन कि, होइन त्यो होइन, त्यो होइन है, कहाँ भने उसको सोचाइ गलत छ देखाउन थाल्छ। त्यसैले एउटा प्रश्न यही छ, पश्चाताप भने के हो? हिजो परिभाषा दिएको थिएँ, पश्चाताप भने के हो भन्नु न, नडराइकन मिलेन भने म बताइदिइहाल्छु नि। पश्चाताप एउटा सजिलो परिभाषा, बदली तर अझ जाम होइन, त्यो शब्द चाहिँ छ, तर अर्को एउटा कुरा पनि थप्नुपर्छ, के बदली यो होइन, कतिले चाहिँ त्यो ठान्छ, मेरो एउटा जीवनको नयाँ पान्ना पल्टाउँछु अब राम्रो भएमा, खालको बदली चाहिँ होइन, म चाहिँ नयाँ ठाउँमा गएर बस्यो भने चाहिँ राम्रो हुन्छ होला, त्यो पनि होइन, सोचाइ पुरै परिवर्तन त्यो हो वास्तवमा। पश्चाताप भनेको नै सोचाइ भित्री हो पुरै, त्यो पनि अलिकति होइन, पुरै परिवर्तन। पापको विषयमा हामीले के सोच्दछौँ अनि आफ्नो विषयमा के सोच्दछौँ, परमेश्वरको बारेमा के सोच्छौँ, पुरै बदले, पुरै परिवर्तन, किनभने त्यो भित्र भयो भने बाहिर देखिन्छ क्या। अनि धेरै चाहिँ बाहिर मात्र म पनि परिवर्तन गर्छु, म अबदेखि यसलाई चुरोट फालेँ, अरू के फाल्नुपर्छ, के गर्नुपर्छ, यो क्रिस्चियन धर्ममा सोच्छ कि मान्छेहरूले, के खानु हुँदैन, के खानुपर्छ, त्यो विषय नै होइन त्यो होइन, कुरो त यहाँ छ कुरा है। त्यसैले हामीले सुसमाचारहरूलाई सुनाउने हो भने, सहायता गर्ने हो भने त्यो कुरा गर्नुपर्छ, बाहिरी कुरा है, बाहिरी उनीहरूले गर्छ त्यतिखेर, यदि यहाँभित्र उनीहरूको पश्चाताप भयो भने। त्यसैले अब फरिसीहरू चाहिँ बुझेकै थिएन उनीहरू है, अनि परमेश्वरले चाहिँ अब यहाँ प्रभु येशूले कुरा गर्न थाल्नुहुन्छ. त्यसैले अब पढौँ है, यो लामो खण्ड छ मत्ती 5:21-48. अनि यो सुन्दा 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 उनीहरू त कायल हायल कायल भन्छ नि हुनुपर्ने. मत्ती 5:21-48 र हामीलाई नै उहाँले जाँच्नुहुन्छ. तपाईँ जाँच्नु दिनुहोस् प्रभुलाई. 21 बाद उहाँले तुलना गर्न थाल्नुहुन्छ. फरिसी र शास्त्रीहरू यसरी भन्थे होइन, तिमीहरू यहुदी धर्मको प्रणाली, तिमीहरूको तालमुद, तिमीहरूको गमारा, तिमीहरूको मिसना, तिमीहरूको किताबहरूको नाम थियो. त्यस्तोमा चाहिँ यस्तो भनेको थियो, तर म चाहिँ यस्तो भन्छु. सुन्नुहोस् है, 21 पद, तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले हत्या नगर र जसले हत्या गर्ला त्यो न्यायको योग्य हुनेछ. तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ. अनि जसले आफ्नो भाइलाई निकम्मा भनेको मूर्ख भने जस्तै, तर अथवा दिमाग नभएको भने जस्तै क्या भन्ला, त्यो महासभाको योग्य हुनेछ. तर जसले हे मूर्ख भन्ला अझ कडा, त्यो नरकको आगोको योग्य हुनेछ. यसकारण तिमीले आफ्नो भेटी वेदीमा ल्यायो भने र त्यहाँ तिम्रो विरोधमा तिम्रो भाइको केही छ भन्ने सम्झना भयो भने आफ्नो भेटी त्यही वेदीको अघिल्तिर छोड र जाऊ. पहिले आफ्नो भाइसँग मेलमिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ. आफ्नो के अरे बाटोमा आफ्नो विरोधीसँग हुँदाखेरि नै झट्टै उसित मिलाप गरिहाल, नत्र कुनै घडी विरोधीले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला र न्यायकर्ताले तिमीलाई अफिसरको हातमा सुम्पिदेला, अनि तिमी झ्यालखानाभित्र फालिनु पर्ला. म तिमीलाई साँचो भन्दछु, तिमीले अन्तिम पैसा नतिरेसम्म तिमी त्यहाँबाट कुनै रीतिले निस्किने छैन. 27 पद, तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले व्यभिचार नगर. तर म तिमीहरूलाई भन्दछु, जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ. अनि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालेर आफूदेखि फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु नै तिम्रा निम्ति लाभदायक हुन्छ. अनि तिम्रो दाहिने हातले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटेर आफूदेखि फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु नै तिम्रा निम्ति लाभदायक हुन्छ. देख्दै हुनुहुन्छ होइन, मैले हत्या गरेको छैन, बाहिरी काम थिएँ बाहिरी, मैले कसैलाई खुकुरी मैले प्रहार गरेको छैन भन्दैमा ऊ चाहिँ नफुत्किने रहेछ. हृदयमा चाहिँ तिमीले घृणा गरेछ त, बिना कारण रिसाएको छ, अर्कालाई त पटमूर्ख भनेको छ, त गधा होइन यस्तो शब्दहरू प्रयोग गर्छन्, त्यो भन्न साथ त हामी त हत्यारा भइहाल्यो. यसरी पक्रनुहुन्छ मलाई. अनि वास्तव व्यवस्था चाहिँ यो फरिसीहरूले चाहिँ सब बाहिरी कुरामा गरेका थिए कि, है यो सब गरेछ, हामीले के पनि गरेछ, हामी एकदम धर्मी. अनि प्रभु येशूले भन्नु हो त्यसरी भन्थ्यो, तर म तिमीहरूलाई भन्दछु, व्यवस्था दिने त प्रभु येशू हुन्छ नि, प्रभु येशूले मोशेद्वारा दिएको आयो. अनि उहाँले चाहिँ खास व्यवस्थाको अर्थ यो हो भन्दै हुनुहुन्छ. अनि कस्तो भएको थियो नि, यहुदीहरूले चाहिँ व्यवस्था बाइबलको कुराहरू गर्दाखेरि चाहिँ कसैलाई हृदयमा चाहिँ आफू दोषी ठहरिँदैनथ्यो कि, अनि त्यस्तो खालको प्रचार के काम है यहुदीहरू चाहिँ. अनि उनीहरू चाहिँ साँचो शान्ति साँचो मुक्ति थिएन उनीहरू चाहिँ. पढ्दै जाउँ 31 पद, यसो भनिएको छ जसले आफ्नै स्वास्नीलाई त्यागला होइन, उनीहरूले यस्तो भन्थ्यो, त्यसले उसलाई एउटा त्याग पत्र दियोस्. तर म तिमीहरूलाई भन्दछु, जसले व्यभिचार बाहेक अरू कुनै कारणले आफ्नै स्वास्नीलाई त्यागला त्यसले उसलाई व्यभिचार गर्न लगाउँछ, अनि जसले त्यागिएकीलाई विवाह गर्ला त्यसले व्यभिचार गर्छ. फेरि तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले झुटो कसम नखाऊ तर प्रभुका निम्ति आफ्ना कसम पूरा गर. तर म तिमीहरूलाई भन्दछु, कसम खाँदै नखाऊ, न त स्वर्गको नाममा, किनभने त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको नाममा, किनकि यो उहाँको पावदान हो, न त यरुसलमको नाममा, किनकि यो महाराजाको सहर हो, न त तिमीले आफ्नै शिरको नाममा कसम खाऊ, किनभने तिमीले एउटा केस पनि सेतो वा कालो बनाउन सक्दैनौ. तर तिमीहरूको वचन हो चाहिँ हो, होइन चाहिँ होइन रहोस्, किनकि यो भन्दा बढ्दा जे पनि दुष्टताबाट के हो. यसो कुरा अलिक पछि गरौँ है. 38 पद, तिमीहरूले सुनेका छ यो भनिएको छ, आँखाको बदला आँखा र दाँतको बदला दाँत गरे हुन्छ भनेको थियो. तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर, तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला त्यसपट्टि अर्को पनि फर्काइदियो. अनि कसैले तिम्रो विरोधमा मुद्दा चलाएर तिम्रो दौरा लैजान चाहन्छ भने त्यसलाई तिम्रो कोर्ट पनि लैजान्देऊ। अनि जस कसैले तिमीलाई एक माइल जान कर लाउला त्यससँग दुई माइल नै गइदेऊ। जसले तिमीसँग माग्छ त्यसलाई देऊ, अनि जसले तिमीसँग सापट लिन चाहन्छ त्यसलाई पिठी नफर्काऊ। 43 तिमीहरूले सुनेका छौ। फेरि यहुदीहरूलाई सिकाएको कुरा चाहिँ यो थियो, तर म चाहिँ अर्कै सिकाउँदैछु भन्दैछ। यो भनिएको छ, तिमीले आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर, त्यस्तो सिकाउँदैछ। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देऊ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान हुनेछौ, किनभने उहाँले दुष्ट र असल दुवैमाथि आफ्नो सूर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी वर्षाउनुहुन्छ। किनकि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? अनि तिमीहरू आफ्नै दाजुभाइहरूलाई मात्र नमस्कार गर्दछौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दछ र? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? यस कारण निष्कर्ष, जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ, उसरी नै तिमीहरू पनि सिद्ध हो। फरिसी र शास्त्रीहरूको धार्मिकता पर्याप्त छैन, तिमीहरूसँग हुनुपर्ने चरित्र र धार्मिकता चाहिँ मैले दिन सक्ने चरित्र, मैले दिने धार्मिकता, जसरी स्वर्ग पिता सिद्ध हुनुहुन्छ। अब यहाँ हामीले त्यसैले उहाँले विभिन्न उदाहरणहरू दिनुहुन्छ, होइन, हत्याको बारेमा, अभिलाषाको बारेमा, व्यभिचारको बारेमा, कसम खानेको बारेमा, बदला लिनेको बारेमा, अनि आफ्नै अधिकारको लागि चाहिँ नछोड्ने भन्ने बारेमा, होइन, अनि उहाँले चाहिँ उनीहरूको हृदयको चरित्र कहाँ रहेछ देखाउने हुनुहुन्छ। अनि समय पायो भने यसको एक दुईवटा कुरा पछि हेरौँ, होइन कि एकछिन।